नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी मोहन मैनालीको यात्रा मान्ठा डराएको जोग लिएर आइपुगेका छौं। मान्ठा डराएको जोग हामीले गएको साता 12 श्रृङ्खला पृष्ठ 265 सुन्यौं। पृष्ठ 265 आइपुग्दा हामीले लालजनको प्रसंग सुनाएका थियौं। अब के हुन्छ सुनौं मान्ठा डराएको जोगको 13 श्रृङ्खला पृष्ठ 266। अङ्गौ पानीदेखि अलिकति उकालो अनि लामो ओह्रालो हिँडेर मार्तडी बजार आइपुग्दा हामी थाकेका थियौँ। होटलमा सामान बेसाउँदा दुई कानलाई मुन्तिर नेपाल खाद्य संस्थानको गोदाम देख्यौँ। त्यहाँ चामल किन्नका लागि हात हातमा बोरा बोकेका मानिस लाम लागेका थिए। महिला गोदामको भित्तासँगै टाँसिएर लाम बसेका थिए भने पुरुष चाहिँ चौरतिर तिर्सिएर। खाद्य संस्थानले दिनै पछि चामल बेच्दैन थियो। आज र अहिले खिचेनौँ भने हामीले यो दृश्य खिच्न पाउने थिएनौँ। त्यसैले हामी आराम गर्न लागि चामल लिनेको लाम खिच्न दौडिहाल्यौँ। क्यामेरा खोलेर खिच्न के आँटेका थियौँ, त्यहाँ तैनात 6-7 प्रहरीको कमान्डरले हामीलाई खाउलाजे गरेर सोध्यो, तिमीहरू को हौ, के खिचेको, किन खिचेको, कसका आदेशले खिचेको? उसको बेहोरा हेर्दा हामीलाई लाग्यो उसलाई यी जानकारी चाहिएको थिएन। ऊ यी कुरा सोधेर हामीलाई तर्साउन चाहन्थ्यो। आफ्नो मनको दुर्बलता लुकाउन पनि उसले यस्तो बेहोरा देखाएको हुन सक्थ्यो। हामीलाई उसको बडप्पन झार्नु थिएन, उसलाई त दुर्बल रहेछस् भन्नु पनि थिएन। त्यसैले नरम भएर आफ्नो नाम, काम र हाम्रो उद्देश्य सबै बतायौँ। ऊ हामीलाई केही नभनी हाम्रा बारेमा कसैलाई रिपोर्ट गर्न थाल्यो। हामी खिच्न थाल्यौँ। सरहरूले खिचे हुन्छ अरे, हामीलाई चाहिने जति दृश्य खिचिसक्न आँटेपछि उसले हामीलाई भन्यो। भोलिपल्ट प्रमुख जिल्ला अधिकारी डुलुराज बस्नेतलाई भेट्दा हामीले कसरी अनुमति पाएछौँ भन्ने रमाइलो प्रसङ्ग थाहा पायौँ। हामीलाई सोध्ने प्रहरीले डिएसपीलाई रिपोर्ट गरेछ। डिएसपीले निकै खतरनाक कुरा आइलागे चाहिँ गरी प्रजयलाई खबर गरेछ र खिच्न दिउँ कि नदिउँ भनी सोधेछ। प्रजयले वातावरण पत्रकार हुन्, खिच्न दिनु भनेपछि डिएसपी हिस्सा परेछ। हामीले प्रहरीलाई आफ्नो नाम र काम त बताएका थियौँ, तर हामी वातावरण पत्रकार हौँ भनेका थिएनौँ। यी प्रजयसँग हाम्रो यसअघि देखभेट भएको पनि थिएन। हामी वातावरण पत्रकार हौँ भन्ने कुरा उनले कसरी थाहा पाए भनी छक्क पर्यो। मैले लामो समय गृह मन्त्रालय दबी प्रकोप शाखामा काम गरेँ। आँखी झ्याल भिडियो म्यागजिनले उठाएका धेरै कुरा हामीसँग सम्बन्धित भएकाले म आँखी झ्याल हेर्ने गर्थेँ। त्यही भएर अनुहारले नचिने पनि नामले चिनेको हुँ, उनले भने। हामी आँखी झ्याल भिडियो म्यागजिनमा त्यति धेरै सक्रिय नभएको निकै समय भइसकेको थियो। लडाईँको क्रूरता बढ्दै गएपछि हामीले लडाईँकै विषयलाई ध्यान दिएका थियौँ। तैपनि उनले हामीलाई आँखी झ्यालकै मान्छे ठानेका रहेछन्। यसले हामीलाई एउटा ठूलो सङ्कटबाट बचाएको रहेछ। हामीले घरमा फोन नगरेको निकै दिन भइसकेको थियो। कोल्टीबाट पाण्डु सेनतिर हिँड्नु अघि सार्वजनिक टेलिफोन मार्फत फोन गर्न कोसिस गरेका थियौँ, तर फोन बिग्रेको हुँदा कुरा गर्न पाएका थिएनौँ। अप्ठ्यारो ठाउँमा गएकाले घरका मानिस यसै पिरोलिएका हुन्थे, फोन नगर्दा झन् पिरोलिन्थे। खाद्य संस्थानको काम सकेर होटलको कोठामा सामान राखेर हामी मार्तडी बजारमा रहेको सार्वजनिक टेलिफोन भए ठाउँ गयौँ। फोन गरिसकेर बाटोमा उभिरहेका बेला तलबाट एकजना मानिस आयो। उसलाई एक हुल सिपाहीले पहरा दिइरहेका थिए। वा हामी उभिए छेउको सामुदायिक प्रहरी बिट अगाडि आएर रोकियो र हान्ने गुरुले चाहिँ फाँफा र फोफो गर्न थाल्यो। उनी बाजुराको डिएसपी रहेछन्। हामीलाई तर्साउन उनले त्यसो गरेको बुझेपछि हामी उनी छेउ गयौँ, उनलाई नमस्कार गऱ्यौँ र आफ्नो परिचय दियौँ। तपाईँहरू अस्ति नै यहाँ आइपुग्नुपर्ने, आजसम्म आइपुग्दा मलाई कत्रो टेन्सन, तपाईँहरूलाई तलमाथि भएको भए? हामीसँग हात मिलाएर उनले भने, अस्ति हामी कोल्टी विमानस्थलमा ओर्लने बित्तिकैदेखि हामीलाई एउटा सिपाहीले पिछा गरिरहेको थियो। मुगु पुगेर फर्केपछि पनि त्यसै गरेको थियो। कोल्टीबाट हिँड्नु अघि हामीलाई उसले अब कता जाने भनेर सोधेको थियो। हामीले मार्तडी जान्छौँ भनेका थियौँ। उसलाई हामीले केही दिन पाण्डुसेनमा अल्म लिन्छौँ भनेका थिएनौँ। त्यसैले उसले हामी चाँडै मार्तडी आइपुग्छौँ भनी खबर गरेको रहेछ। अहिले डिएसपीले त्यही कुरा निकाले। यी डिएसपीले यहाँ पत्रकारलाई दुःख दिने पुलिसका रूपमा ख्याति कमाएका थिए। गएको पुसमा पूर्वी बाजुराको कोल्टीमा सरकारी शिविर बसेको थियो। त्यहाँ सेवा लिन आएका मानिसले प्रहरीले अनाहकमा दुःख दिएको भनी गुनासो गरेका थिए। सेवा लिन आउने मानिसलाई प्रहरीले लाठीले पिटेको आफ्नै आँखाले देखेपछि कोल्टीका पत्रकार छक्क मल्लले समाचार लेखेका थिए। बाजुरामा अक्कल झुकल पत्रिका पुग्थे। त्यसरी पत्रिकाले के लेख्यो भन्ने कुरा त्यहाँका मानिसले हत्तपत्त थाहा पाउँदैनथे। तर ती पत्रकारको दुर्भाग्य, उनले लेखेको समाचार सेटेलाइट मार्फत प्रसारण हुने एउटा टिभी च्यानलले पढिदिएछ। सो खबर सुन्ने बित्तिकै यी डिएसपी र त्यति बेलाका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र राज पौडेलको रिसको पारो चढेछ। उनीहरूले छक्क मल्ललाई पक्रेर ल्याउन कोल्टीमा रहेका प्रहरीलाई आदेश दिएछन्। प्रहरीले मल्ललाई पक्रेर पुरा एक दिनको बाटो हिँडाएर सदरमुकाम मार्तडी पुर्याएछ, जहाँ डिएसपी र सहायक प्रमुख जिल्ला अधिकारीले छक्कको भाले सातो टिपेर प्रहरीको खोरमा थोरेछन्। उनले पुसको त्यो लामो र चिसो रात प्रहरी कार्यालयको छिडीमा बिताएछन्। भोलिपल्ट उनलाई सहायक प्रज्ञ कहाँ हाजिर गराइएछ। सहायक प्रज्ञले रातो मसी भएको आफ्नो कलमले एउटा कागजमा लेखेछन्, मैले सो समाचार हल्लाका भरमा लेखेको हुँ, त्यसैले त्यो समाचारको खण्डन गर्छु। त्यसपछि उनले पत्रकार मल्ललाई आदेश दिएछन्, यस्तै बेहोराको खण्डन लेख, मलाई देखा अनि तेरो पत्रिकामा पठा। अरू केही उपाय नभएपछि छकमल्ल सहायक प्रज्ञले मस्यौदा गरेकै बेहोराको खण्डन पठाउँछु भनी बाचा गरेर खोरबाट छुटेछन्। पछि अरू पत्रकार साथीहरूले आफ्नै आँखाले देखेर लेखेको समाचारको खण्डन गर्नु हुँदैन भनेपछि उनले सो खण्डन पठाएनछन्। तीन हप्ता अघि प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मैले नेपालमा पत्रकारले पाएको दुःखबारे कान्तिपुर दैनिकमा एउटा लेख लेखेको थिएँ, जसमा छक्कमल्लको प्रसङ्ग पनि थियो। मेरो लेख छापिएको त्यो पत्रिका बाजुरामा पुगेको थिएन, तर मेरो दुर्भाग्य, त्यति बेला यी डिएसपी बडुवा गरी माग्न काठमाडौँ गएका रहेछन्। आफ्ना बारेमा लेखेको लेख त्यहीँ पढेछन्। अहिले उनी त्यही रिस बडो कूटनीतिक पाराले पोखिरहेका थिए। हामीले चुप लागेर उनको रिस सेलाउन दियौँ। हामीले ठाडो कुरा नगरेको देखेर हो वा प्रजय हाम्रा दाइना छन् भन्ने थाहा पाएर हो। त्यसपछि उनले प्रसङ्ग मोडे। तपाईँहरूको साथी सहजमान मेरो पनि साथी, उनले भने। अघि स्टुडियोले हामीलाई वातावरण पत्रकार भनेकाले उनले सहजमान पक्कै पनि हाम्रा साथी हुनुपर्छ भन्ने अड्कल काटेछन्। उनको अड्कल ठिकै थियो। ध्रुव र सहजमान श्रेष्ठले नेपाल टेलिभिजनमा लामो समयसँगै काम गरेका थिए। मेरो र सहजमानको चिन्जान र सङ्गत चाहिँ वातावरण पत्रकार समूहका नाताले भएको थियो। यी डिएसपीसँग चाहिँ सहजले सानामा गुच्चा खेलेका रहेछन्। यही नातामा उनले हामीलाई भोलिपल्ट बिहान चिया खान जिल्ला प्रहरी कार्यालयमा निम्तो दिए। भोलिपल्टको हाम्रो काम लडाईँले बिथोलेको स्कुली शिक्षाबारे बुझ्नु थियो। हामी मालिका माविका एकदेखि तीन कक्षासम्मको पढाइ हेर्न बाजुरा जिल्ला अस्पताल गयौँ। पढाइ हेर्न जिल्ला अस्पताल हो, पढाइ हेर्न जिल्ला अस्पताल। मालिका माविका कक्षा छदेखि दससम्मका कक्षा मार्तडी बजारमाथिको डाँडाको स्कुल भवनमा चलेका थिए। प्राथमिक कक्षा चाहिँ मार्तडीको मूल बजार किनारको अग्लो डिलमुनि गुरुको जुरो जसरी उठेको थुम्कोमा रहेको स्कुल भवनमा हुने गर्थ्यो। 2058 चैतमा साई नेपाली सेनाले ससानो भए पनि मैदान भएको र थुम्कोमा रहेको त्यस स्कुल भवनमा आँखा लगायो। स्कुल भवन ब्यारेकमा बदलियो। हुरीले गुण भत्काएका चरा जस्ता शिक्षकले प्राथमिक स्कुल फुटाए। माथि डाँडामा रहेको छात्रावास उठीवास लगाउँदा खाली भएका दुईवटा कोठामा तीन र चार कक्षा चलाए। कतै ठाउँ नपाएपछि एकदेखि तीनसम्मका कक्षा जिल्ला अस्पतालका खाली कोठामा चलाउन थाले। अस्पतालमा चलाइएका कोठामा विद्यार्थीको बिजोग थियो। ती कोठा कक्षा चलाउनका लागि उपयुक्त थिएनन्। बिरामी ल्याउने लाने गर्दा कक्षा बिथोलिन्थ्यो। सबैभन्दा ठूलो समस्या अर्कै थियो, अस्पतालको मुर्दाघर छेउमै थियो। उपचारका लागि आएका बिरामी मर्ने गर्थे। अकालमा मरेका जिल्लाभरका मानिसका लास पनि पोस्टमार्टम गर्न त्यहीँ ल्याइन्थे। कलिला विद्यार्थीले नचाँदा नचाँदै पनि ती लास हेर्नु पर्थ्यो। विद्यार्थीको बिजोग भयो भनेर कसैलाई भन्नु भएन। हामीले शिक्षक सुमराज पाण्डेलाई सोध्यौँ। कुरा त गऱ्यौँ तर हाम्रा कुरा कसैले सुन्दैनन्, हाम्रा कुरामा चासो दिँदैनन्। सेना र प्रहरीको मात्र सुनिने बेला हो यो, उनले भने। लडाईँ चर्कँदै गएपछि पढाइतिर कसैको ध्यान गएको थिएन, त्यसैले त्यहाँको पढाइ खस्केको थियो। 2057 सालमा बाजुरामा 424 विद्यार्थीले परीक्षा दिएकोमा एकजनाले मात्र पास गरे। अर्को वर्ष अघिल्लो वर्षको आधाभन्दा कम विद्यार्थीले मात्र परीक्षा दिन पाए। तीमध्ये पनि 93% फेल भए। हामी त्यहाँ पुगेको अर्को वर्ष 2062 सालमा त्यस स्कुलमाथि अर्को ठूलो विपत्ति लाग्यो। अघिल्लो दिन पढाइ सकेर घर फर्केका 4-10 कक्षासम्मका शिक्षक विद्यार्थी भोलिपल्ट पुग्दा उनीहरूले देखे डाँडामा रहेको उनीहरूको स्कुल रातभरिमा ब्यारेक बनिसकेको रहेछ। सामरिक महत्त्वका ठाउँमा रुख टालिएको, तारबार गरिएको, सेन्ट्री बसेको। शिक्षक र विद्यार्थीले हरगुहार गरेपछि त्यहाँका पत्रकारले यसको समाचार बनाए। कान्तिपुर दैनिकले यस समाचारलाई मुख्य पेजमा महत्त्व दिएर छाप्यो। यसपछि सेना कान्तिपुरका संवाददाता अर्जुन शाहमाथि खनियो। अर्जुन विरुद्ध नारा जुलुस गर्न लगायो। त्यो दृश्य खिचेर नेपाल टेलिभिजनबाट प्रसार गर्न लगायो। पछि देश विदेशमा यस कुराको विरोध भएपछि सेना स्कुल मैदानबाट पछि हट्यो। ढालेका रुख उठाउन सकेन। बाँकी सबै कुरा पहिलेका जस्तै अवस्थामा फर्काएर सेना पुरानै ठाउँमा बस्यो। स्कुल चल्यो। मार्तडीभरमा सेना बस्नका लागि सबैभन्दा उपयुक्त ठाउँ स्कुल बसेको डाँडा नै थियो। त्यस ठाउँ बाहेक अन्यत्र ब्यारेक राख्नु भनेको सेनालाई हातखुट्टा बाँधेर लड्न लगाउनु जस्तै हुन्थ्यो। म सेनाको कमान्डर भएको भए स्कुलको डाँडा कब्जा गर्न अहिलेको सेनाले जस्तो चार वर्ष पर्खने थिएन, तर त्यसअघि स्कुल राख्ने ठाउँको बन्दोबस्त गर्ने थिए, गर्न लगाउने थिए। बाजुरा 2065 चैत। यसबीच राजाले शासन सत्ता आफ्नो हातमा लिए। देशभर सङ्कटकाल लगाए। राजनीतिक दलका नेताहरूलाई थुने। राजनीतिक दल र माओवादी एक आपसमा मिले। 2063 सालमा आन्दोलन भयो। राजा पछि हटे। युद्ध अन्त्य भयो। संविधान सभाको निर्वाचन भयो। सभाले नेपालबाट राजतन्त्र उन्मूलन गर्यो। हामी यसपटक बाजुरा जाँदा माओवादी नेतृत्वमा गठबन्धन सरकारले शासन चलाइरहेको थियो। अङ्गौपानी गाउँ पाण्डुसेन। अङ्गौपानीको जुरुममा परेको बस्तीभन्दा पश्चिम जङ्गल छेउ फाटाफुट घर भएको एउटा फाँट थियो। हामी अर्थात् म, प्रकाश शाह र क्यामराम्यान नारायण प्रसाई मूल बाटो छाडेर त्यतै लाग्यौँ। मार्तडीबाट कोल्टीसम्म जाने मोटरबाट बनाउन खन्दै गरेको घुमाउरो ट्र्याक नागेर हामी ओह्रालो झऱ्यौँ। हाम्रा अगाडि एकजना अलि वृद्ध मानिस ओह्रालो झर्दै थिए। अलि तल एउटा धारो थियो। पाइपबाट ल्याएको पानी सिमेन्टको पँदेरोमा खसाइएको थियो। धारामा पुगेर उनी रोकिए। टोपी फुकाले, जुत्ता फुकालेर हातखुट्टा धुन थाले। निकै जतनसाथ, निकै बेर लगाएर हामी उनको काम क्यामेराले खिच्दै गयौँ। हातखुट्टा धोइसकेपछि उनले आफ्ना थोत्रा जुत्ताका कुर्कुच्चा छिराउने भागमा दाहिने हातले समातेर झुन्ड्याए। खाली खुट्टा ओह्रालो झरे। दुई कानला तलतिर उनको दुई तले घर थियो। त्यसको धुरीबाट अलि अघिसम्म अलिअलि धुवाँ आइरहेको थियो। अहिले त्यो बन्द भइसकेको थियो। घरको पछिल्लो पर्खाल र हिउँदे तरकारीका लागि बनाएको प्लास्टिकको ग्रिन हाउसका बीचको साँगुरो बाटोबाट उनी घरतिर गए। डोरीले कम्मरमा बाँधेको खुरपेटोमा भिरेको खुर्पा उनको हिँडाइसँगै ठ्याक ठ्याक गर्दै थियो। आँगनमा पुगेर खुरपेटो फुकाएर डिलमा राखे। जुत्ता आठमा राखे। भित्तामा ढेपेर बनाएको ढुङ्गाको सिँढीमा गएर बसे। यी थिए लालबहादुर रावत। आँगनको पल्लो छेउबाट अलि वृद्ध महिला हामी भएतिर आइन्। लालबहादुर बसेको पर्खालमा 90 डिग्री कोण बनाएर बसेको अर्को पर्खालमा हामीलाई बस्न गुन्द्रिहालिदिन् र अलि पर गएर उभिन्। उनी बुँदी रावत थिइन्, लालबहादुरकी जहान। सरहरू यतातिर आएको दुई पटक भयो कि तीन पटक, बुद्धिले सोधिन्। यसअघि हाम्रो राम्रो चिन्जान भएको थिएन। 7 वर्ष अघि हामी यस गाउँमा आउँदा बुद्धि अहिले तलको गाउँको हरिकृष्ण रावतको घर अगाडि भेला भएको भिडमा थिइन्। उनी त्यहाँ भेला भएका धेरै महिला जस्तै अर्धमूर्छित थिइन्। हामीले त्यति बेला खिचेको भिडियोमा उनी झलाक झुलुक मात्र देखिएकी थिइन्। मानिस मारिएको ठाउँ देखाउनलाई जाने महिलाको हुलमा थिइन्। उनको अनुहार प्रष्ट देखिँदैन थियो। लालबहादुर चाहिँ अकालमा मारिएका आफ्ना गाउँका 6 जना युवाको मलामी गएका थिए। ती 6 जनामध्ये 1 जना उनले हुर्काएका उनका जेठा दाजुका नाति ठुला तुला थिए। 5 वर्ष अघि हामी आउँदा हामी अङ्गौपानीको मूल गाउँ गएका थियौँ। तुलाकी विधवा सरस्वतीलाई भेटेका थियौँ। उनी त्यति बेला यही घरमा बस्थिन्, तर हामीले उनलाई घरमा होइन तल खेतमा गहुँ काट्दै गरेको बेला भेटेका थियौँ। खासै भन्ने हो भने हाम्रो राम्रो देखादेख पनि भएको थिएन। आपसी परिचयको त कुरै छाडौँ, तर पाण्डुसेनका अरू धेरै मानिसले जस्तै यी दम्पतिले पनि हामीलाई चिन्थे। अङ्गौपानीको घटना भएका बेला आइपुगेका पत्रकार भनेर तीन पटक भयो मैले भने। बुद्धि लालबहादुरको दाहिनेतिर गएर बसिन्। बुद्धिका ओठ र नाक बाहेक पुरै अनुहारमा आफू खुसी जथाभावी चाउरीका डाम बसेका थिए, छोटा छोटा। निधारमा भने तेर्सा लामा चाउरी अलि भाँती परेका थिए। उनका गलामा भारतीय सिक्का खप्ट्याएर बनाएको माला थियो। लालबहादुरको मुखका चाउरी भने अलि व्यवस्थित जस्ता थिए। निधारका चाउरी तेर्सा बगेका थिए। आँखाको कोषबाट सुरु भएका चाउरीमध्ये सबैभन्दा माथिका चाउरी उँभो लागेका थिए। ती छोटा थिए। बीचका चाउरी कानतिर जान तेर्सो परेका थिए। सबैभन्दा तलका चाउरी भने झण्डै हिउँदा चिउडासम्म पुग्नका लागि निकै लामो ओह्राली झरेका थिए। बुद्धि र लालबहादुर 7 वर्ष अघि मारिएको तुलाका पुर्खाबारे बताउन थाले। सामान्यतया हामी जोसँग कुराकानी गरेको दृश्य खिच्नुपर्ने हो उससँग पहिले अरू नै कुराकानी गर्थ्यौँ। त्यसपछि उनीहरूको अनुमति लिएर मात्र कुराकानीको दृश्य खिच्न क्यामेरा ठिक गर्थ्यौँ अनि उनीहरूलाई कुरा सोध्थ्यौँ। तर यहाँ हामीले केही सोध्न परेन। हामीले क्यामेरा निकाल्यौँ र उनीहरूका दृश्य र कुराकानी रेकर्ड गऱ्यौँ। छेवैको धारमा आउने जाने माउरी भुनभुनाइरहेका थिए। बेला बखत त मानिसको बोली नबुझिने गरी तैपनि हामीले यो दम्पतिका कुरा रेकर्ड गर्यौँ। उनीहरूले अति स्वाभाविक ढङ्गले कुरा बताइरहेका थिए। पछि आफूले सोधेका बेला उनीहरूले यो कुरा यसै गरी नबतालन् भनेर हामीले यसो गरेका थियौँ। तुलाका बाजे अर्थात् लालबहादुरका जेठा दाजु धनबिरी लाटा थिए। लाटा त होइनन्, भित्री मनका बाटै थिए, तर बोल्न सक्दैनथे। लालबहादुरको कुराको अनर्थ लाग्ला भनेर बुन्दीले अलिकति सच्याइन्। ऊ जमानामा बोल्न नजान्ने गाउँका मानिसको जे हालत हुन्थ्यो धनबिरेको त्यही हालत थियो। धनबिरेकी जहान भुगडी भने बाठी थिएन। वन गएर दाउरा स्याउला गरेर खेताला गएर भए पनि छोरो हंसराजलाई पालेकी थिएन। यस्तैमा उनकी छोरी जन्मिन्, तर उनले छोरीलाई हुर्काउन पाएनन्। छोरी चार महिनाकी हुँदा भुगडी बितिन्। धनबिरी भाइ लालबहादुरबाट छुट्टिएर बसेका थिए। भुगडी मरेपछि धनबिरी र छोराछोरीको बिजोग भयो। त्यसपछि लालबहादुर र बुँदीले उनीहरूलाई आफ्ना घरमा ल्याएर पाले। धनबिरेका घरमा ताला लाग्यो। हंसराज र उनकी बहिनी बढेपछि दुवैको बिहे भयो। हंसराज आफ्नै घरमा बस्न थाले। हंसका तीन छोराछोरी जन्मिए, तुला, कलु र दिनेश। हंस मेहनती थिए, अलिअलि खेतीपाती थियो, भैँसी पालेका थिए। पाँचजनाको परिवार राम्रैसँग धानिएको थियो। सदा चाहिँ एक दिन हंस भैँसीलाई घाँस काट्न पोरख्याको जङ्गल गएका थिए, तर बेलुका घर फर्केनन्। गाउँले सबै लागेर ओल्लो गाउँ पल्लो गाउँ खोज खबर गरे, पत्ता लागेन। त्यसपछि एक हुल गाउँले हंस घाँस काट्न गएको जङ्गल गए। त्यहाँ उनीहरूले हंसको लास भेटे। बालुले शरीरभर चितोरेको रहेछ। हंसकी जहान विष्णु कलिलै उमेरकी थिइन्। उनले अर्को बिहे गरिन्। त्यसपछि लालबहादुर र बुँदीले नाबालक तुला, कलु र दिनेशलाई आफ्नो घरमा ल्याएर स्याहार सुसार गरे। हंसका घरमा फेरि ताला लाग्यो। तुला, कलु र दिनेश बढ्दै गए। बुदी र लालबहादुरले तुलाको बिहे गरिदिए। श्रीमती बहिनी र भाइ लिएर तुला आफ्नै घरमा बस्न थाले। २०५६ सालतिर गाउँका वरपर बिस्तारै माओवादी बढ्दै गए। उनीहरूको लालसेनाले गाउँमा खानेकुरा र चन्दाका लागि करकाप गर्दै गए। यस्तो करकापसँग जुझ्न गाउँले समूह बनाए, जसलाई उनीहरूले कालसेना नाम दिए। कालसेनाले लालसेनाका करकापको विरोध गर्यो। 2058 कार्तिकमा लालसेनाले बदला लियो। एकजना गाउँलेलाई लालसेनाले मार्यो, अरू केहीलाई घाइते बनायो, तुलालाई पनि खुट्नासम्म कुट्यो। कसो कसो घरबाट भाग्न सकेकाले उनको ज्यान जोगियो। यसको एक वर्षपछि 2059 कार्तिकमा सेना र प्रहरी तुला समेत सातजना गाउँले बसेका ठाउँमा आइपुगे। बाहिर कसैले घेरा हालेको छ भन्ने थाहा पाएपछि तुलाले घर पछाडिको झ्यालबाट हाम फालेछन्। सेना र प्रहरीले उनलाई तत्कालै समातेछन्। त्यसपछि घरभित्र पसेर त्यहाँ भएका छजनालाई मारेछन्। तुलालाई भने पिट्दै तल ओखरको रुखसम्म पुर्याएछन् र त्यहाँ गोली हानेर मारेछन्। मोटो घाटो मान्छे थियो, साफीबाट 80 किलो सामान ल्याउँथ्यो, भर्खरको थियो, बुँदीले भनिन्। तुला मारेपछि लालबहादुर र बुँदीले तुलाकी जहान सरस्वती, बहिनी कलु र भाइ दिनेशलाई फेरि आफ्ना घर लगे। धनबिरेको घरमा तेस्रो पल्ट तालता लाग्यो। धनबिरेका सन्तान तेस्रो पटक कालबहादुर कहाँ लगिए, लालन पालनका लागि। तुलाले आफ्नो जहानको पेटमा भएको पहिलो सन्तानको मुख हेर्न, पालन पोषण गर्न बाँकी नै थियो, लामो जीवन जिउन बाँकी नै थियो। तुलाको क्रिया सकेको पर्सिपल्ट सरस्वतीले छोरो जन्माइन्। शोकले होला आमाको दुध आएन। बुद्धिले गाईको दुध खुवाएर बच्चा हुर्काइन्। लोग्ने मारिँदा सरस्वती किशोरी नै थिइन्, 18 वर्ष कि। उनका लोग्ने तुला 21 वर्षका लक्का जवान थिए। उनीहरूले घरजम गरेको 2 वर्ष पनि पुगेको थिएन। उमेर छ, जिन्दगी यसै कुहाएर बस भन्नु त भएन नि, बुद्धिले पनि यस्तै ठानेकी थिइन्। उनीहरूले सरस्वतीलाई अर्को बिहे गर्न सम्मति दिए। तुला मारिएको 3 वर्षपछि सरस्वतीले बिहे गरिन्। हामीले त केटा खोजेर ल्या, हामी छोरी पठाए चाहिँ पठाइदिउँला भनेका थियौँ, तर हामीलाई छलेर भागेर गई। लालबहादुरले अलिकति चित्त दुखाएका रहेछन्। बुद्धि र लालबहादुरले सरस्वतीलाई आउँदै जाँदै गर्नु भनेका थिए। सरस्वती बेला बेला उनीहरू कहाँ आउने गर्थिन्। उनको नयाँ घरको अवस्था त्यति राम्रो थिएन, त्यसैले उनले आफ्नो छोरालाई पुरानै घरमा छाड्ने विचार गरेकी थिइन्। तर 2 वर्ष पनि नपुगेको बालकले आमा छाड्न मानेन। सरस्वतीले छोरालाई कहिले पुरानो घरमा, कहिले नयाँ घरमा राख्न थालिन्। पोहोर साल एकचोटि उनले छोरालाई पुरानो घरमा ल्याइदिएकी थिइन्। छोराले नयाँ घर जाने बाटो सम्झिएछै रहेछ। भागेर गयो। लालबहादुरले दुईचोटि ल्याए, दुवैचोटि भागेर गयो। त्यति बेला बर्खा लागिसकेको थियो, पानी पर्न थालिसकेको थियो, गाड गङ्गा बढ्न थालेका थिए। यस्तोमा बच्चा एक्लै हिँड्दा खोलाले बगाउला भनेर बुँदीले पोहोर बर्खाभर बच्चालाई आमासँगै राख्न लगाएकी थिइन्। यसपालि उसलाई स्कुल भर्ना गर्नुपर्ने थियो, त्यसैले उनीहरू बच्चालाई पुरानै घर ल्याउने विचार गर्दै थिए। लालबहादुरको पालामा पढ्छु भन्दा पनि पाइँदैन थियो। ऊ बेला कहाँ थियो र स्कुल? दलितले पढ्न पाइँदैन, छेत्रीले पढ्न पाइँदैन भन्थे, बाहुनले मात्र पढ्न पाइन्छ भन्थे। लोकी लोकी पढ्नु पर्थ्यो, मास्टरको ज्याला आफैले तिर्नु पर्थ्यो। लालबहादुरले भने, आफ्नो अधुरो रहर मेट्न उनले पनाथीलाई पढाउने रहर गरेका थिए। हामी त गुरु हेर्ने भइगयौँ, उनीहरूको भविष्य सपार्नु पर्यो नि, ऋण गरेर भए पनि पढाउनु पर्छ। सरकारले स्कुल खोलिदिएको छ, सरकारले यति सुविधा दिएपछि हामीले पनि पढाउनु परेन। लडाईँका बेला लालबहादुरले पनि कम शास्ति पाएन। एकपटक गस्दै आएर लालबहादुरलाई पनि पक्रेर लग्यो। तिमीहरू सबैले माओवादी पाल्यौ, तिमीहरू पनि माओवादी हौ भनेर बन्दुक हान्न खोज्यो। लालबहादुरले जे भएको होस् सो भनिदिए, म एमाले त पक्कै हुँ, माओवादी होइन, डरले मात्रै खुवाएको हुँ, खाना खुवाएको भने पक्कै हो, मैले मात्रै होइन सारा संसारले खुवाएको हो। त्यति बेला हामी सत्यले बाँच्यौँ, उनले भने। यसबीचमा लडाईँ थामियो, संविधान सभाको चुनाव भयो जसमा माओवादीले सबैभन्दा बढी सिट जित्यो। ऊ सरकार चलाउन काठमाडौँ गयो, गाउँ शान्त भयो। सत्तामा पुगेपछि माओवादीले लडाईँमा मारिएका सबैलाई जनहिरो 10 लाख दिने भन्यो। हामी पनि दौडेर मारतडी गयौँ, त्यहाँ त तुलाको नामै निकालेको रहेनछ, लालबहादुरले भने। अर्थात् तुलाको परिवार क्षतिपूर्ति पाउनेको सूचीमा परेनछ। मार्ने बेला कानुनी प्रक्रिया नमिल्दा पनि भएको थियो, तर अहिले क्षतिपूर्ति दिने बेला भने कानुनी प्रक्रिया मिलाउनु पर्ने भएछ। त्यो प्रक्रिया जसले मिलाउनु पर्ने हो ऊ त्यो प्रक्रिया मिलाउन तयार थिएन। प्रक्रिया मिलाइदेऊ भनेर झगडा गर्न लालबहादुरलाई मन थिएन, आफ्नो प्राणको त पछि लाग्न सकिएन। झगडा गरेर के पैसा ल्याइ भएर? सरकारले सम्झिएपछि खा भनेपछि मात्र लिनुपर्छ बच्चा पाल्न, नत्र सरकारको नोक्सान किन गरौँ? भोलि त्यो पैसा अर्को ठाउँमा काम लाग्ला, लालबहादुरले भने। ढुङ्गामुढा गरेका भरमा हकदाबी नलाग्ने कुरा समेत लिने जुग आएको कुरा लालबहादुरलाई राम्रोसँग थाहा थियो। अस्ति चुनावमा कुट्टामारी गरेकाले पनि द्वन्द्व पीडित भनेर सरकारी चामल निकालेर खाए हाम्रै गाउँमा, उनले आफ्नै आँखा अगाडि भएको कुरा सुनाए। त्यस्ता छट्टुहरूका बीच लालबहादुर सरकारको नोक्सान किन गरौँ भनेर बसेका थिए। घोर कलियुगमा सत्ययुगको एउटा अंश भेटेकोमा हामी दङ्ग पर्यौं। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन मोहन मैनालीको नियात्रा मान्टा डराएको जुगको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज मोहन मैनालीको नियात्रा मान्टा डराएको जुग सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। बुद्धि र लालबहादुरसँग कुराकानी सकेर हामी अङ्गौ पानीतिर ओह्रालो लाग्यौँ। आकाश धुम्म थियो, आँधी बेरी आउला कि जस्तो भएको थियो। हामी हतार हतार गरेर लालजना बोहराको घर पुग्यौँ। लालजना र उनकी एकजना छिमेकी घर अगाडि बसेका थिए। स्कुल लाग्ने दिन भएकाले छोराछोरी स्कुल गएका हुँदा हुन्। हामी उनीहरूसँग कुरा गर्न थाल्यौँ। अरू कुरा त ठिकठिकै रहेछ। लालजनाको कान्छो छोरा पुनेको प्यान्ट फाटेछ। अलिक दिन भयो सानो छोरो स्कुल जान छोडेको। केही बेरको कुराकानीपछि लालजनाले भनिन्, प्यान्ट छैन भनिकन स्कुलै गएन आज। पुने खै त, कहाँ पो गयो? अहिलेसम्म यहीँ थियो, लालजनाले भनिन्। उसलाई देखेपछि सरहरूले आफ्नो प्यान्ट दिने थिए कि? लालजनाले हामीलाई जिस्काइन्। हाम्रो प्यान्ट त पुनेलाई के ठिक हुन्थ्यो र? लालजनाले पुनेलाई प्यान्ट किन्न सहयोग मागेको ठान्यो। उनीसँग अलि भरे पनि कुराकानी गर्न सकिन्थ्यो। उनका छोराछोरी स्कुलमा पढेको खिच्नका लागि भने स्कुल खुलेकै बेला पुग्नु पर्थ्यो। त्यसैले हामी भरे आउँला भनेर उनको घर नजिकैको स्कुल हिमाली प्राविधिक लाग्यौँ। स्कुलले रूप फेरेछ। हामी पहिले आउँदा यो स्कुल चार कोठा भएको एकजनाले थियो, एउटा बाहेक बाँकी सबै झ्यालडोका वाङ्गै थिए। अहिले त्यस ठाउँमा यल आकारको घर बनेछ, झ्यालडोका बन्द गर्न मिल्ने खालका भएछन्। छानामा ढुङ्गाको ठाउँ जस्ता पाताले लिएछ। यो चाहिँ त्यति राम्रो भयो जस्तो लागेन। अलि फराकिला पाटा भएको स्कुल ग्राउन्डको सबैभन्दा होचो पाटाको दाहिने कुनामा ठूलो अघेनो थियो। त्यसमा बसाइएको ठूलो कालो कराईमा एकजना मानिस ठूलो फलामी पुन्यौले पिठो चलाउँदै थिए। पिठो भुटिएर रातो भइसक्नु लागेको थियो। अगेनाको अर्को मुखमा बसाएको डेक्चीबाट एकजना विद्यार्थी तातो पानी झिक्दै कराईमा हाल्दै थिए। अन्त्यमा चाहिँ डेक्चीबाटै भयभरको पानी कराईमा खन्याए। हामी पुगेको एकैछिनमा विद्यार्थीको भिड लाग्यो। सुरुमा त हामीलाई ती विद्यार्थी हामी र हाम्रो क्यामेरा हेर्न आए जस्तो लाग्यो, तर होइन रहेछ। विद्यार्थीलाई स्कुलमा टिकाउनका लागि सरकार र विदेशी दाताले खाजाको बन्दोबस्त गरेका रहेछन्। कराईमा पकाइएको मिठो पिठो उनीहरूको खाजा रहेछ। उनीहरू खाजा खान आएका रहेछन्। विद्यार्थी खाजा थाप्न थाले। एकजना विद्यार्थीले अल्मुनियमको डेक्चीबाट र अर्को विद्यार्थीले प्लास्टिकको बाल्टीबाट स्टिलको सानो प्लेटले उघाउँदै खाजा बाँडे। प्लेट हुने थोरै विद्यार्थीले प्लेटमा थापे, प्लेट नहुनेले किताब र कापीमा थापे। कसैले टुक्रुक्क बसेर खाए, कसैले डिलको पर्खालमा बसेर। खाजा खाइसकेर विद्यार्थीहरू आआफ्नो कक्षामा गए। हामी दुई कक्षामा पस्यौँ, जहाँ पुनेको दाजु मन, दिदी रमिता र बहिनी प्रमिला पढ्थे। स्कुलमा सबै शिक्षक रहेनछन्। थोरै शिक्षकले धेरै कक्षाको गोठालो लाग्नुपर्ने हुनाले दुई कक्षाका विद्यार्थीलाई कक्षागत गीत घोक्न लगाइएको थियो। उनीहरू एक स्वरमा गाइरहेका थिए, फुलका कोपिला हो फुलका कोपिला, भोलि पर्सि वीर बन्ने हामी जोशीला हो हामी जोशीला, ज्योति बालेर हो ज्योति बालेर, सबै फोहोर अन्धकार मैलो फालेर हो मैलो फालेर। विद्यार्थीहरू धेरै बेर कक्षामा बसेनन्, बाहिर निस्किए, केही बेर चौरमा खेले, त्यसपछि घर गए। हामी पनि लालजनाको घरतिर गयौँ। लालजना आँगनमा बसेकी थिइन्, पुने उनका अगाडि बसेको थियो। प्रमिला अघि नै स्कुलबाट आएर लालजनाको देब्रेतिर बसिसकिन्छ। तीन क्लासमा हुनेको लुगा भएन, नाङ्गै बोकै भयो, गुरु हेर्दैछ, दुई तिन दिन भयो। पुनेतिर देखाएर लालजनाले हामीलाई सुनाइन्। आमाले त्यसो भन्दा पुनेले आफ्ना दुई हात प्यान्टका दुईवटा पालमा राख्यो। पाल छोप्नका लागि उसँग दुईवटा मात्र हात थिए। पाल भने कति हो कति, यस्तो लुगा लगाएर स्कुल जान शरम मान्छ, लालजनाले भनिन्। घरमै बसेका बेला त प्यान्टको पाल छोप्न नसकेकाले पुनि लजाएको थियो, स्कुल जान कसरी नलजाओस् त। कपडा ल्याइदिए भन्छ, हामीले कहाँबाट ल्याउनु, लालजनाले भनिन्। बेचौँ भने केही छैन, बाख्रो छैन, गोरु छैन, भैँसी छैन। मलाई पुनेको प्यान्टको उमेर सोध्न मन लाग्यो, प्यान्ट कहिले सिएको थियो, उनले भनिन्। भदौ असोस, पुनेको प्यान्ट सात महिनाको मात्र भएको रहेछ, यति चाँडै प्यान्ट नफाट्नुपर्ने, लालजनाले त्यसको कारण खुलाइन्। धेरै भए एउटा धोयो अर्को लायो गर्नुहुन्थ्यो, त्यही एउटा छ, त्यही धोयो आक्रियो लायो, यसो गर्दा के टेक्थे कपडा केटाकेटीका। एक जोर मात्र लुगा, मलाई अचम्म लागेको थियो, सोधेको भने थिएन। अर्को जोर भए यसको स्कुल जाने बाटो कहाँ रोकिन्थ्यो र लाउँथ्यो जान्थ्यो, लालजनाले भनेन। कतिलाई के पुर्याउनु मैले, कसैको कापी हुँदैन, कसैको लुगा हुँदैन, कसैको जुत्ता हुँदैन, स्कुलमा थोत्रा जुत्ता लुगा लगाएर नआऊ भन्छन्। लडाईँका बेला दुःख पाएका धेरै केटाकेटीले पढ्नका लागि सहयोग पाएको कुरा लालजनालाई थाहा रहेछ। आफ्ना छोराछोरीले यस्तो सहयोग नपाउँदा उनको मन खिन्न भएको रहेछ। उनले भनिन्, अरूका केटाकेटीले पढ्न पाएका छन्, हाम्रा केटाकेटीले किन पढ्न पाएनन्। यी सबैलाई नभए पनि एक दुई केटाकेटीलाई सहयोग दिए पनि हुने थियो। उनले यो कुरा अलि घुमाउरो पाराले हामीलाई भनेकी थिइन्। यो काम हाम्रो पेसागत दायरामा पर्दैन थियो, त्यसैले हामी चुप लाग्यौँ। त्यसपछि उनले सोझै भनिन्, तपाईँहरूको पनि काम फोटो खिच्ने, यहाँका केटाकेटी यस्ता रहेछन् भनेर अन्त देखाउने मात्रै हो, लेखपट गर भनिकन अलिक सहयोग गरिदिए त हाम्रा केटाकेटी पनि स्कुल जाँदा हुन्। यस्तैमा लालजनाकी कान्छी छोरी स्कुलबाट आइपुगे। बाबु मारिँदा ऊ सात आठ महिनाकी थिए। यता आइज, यहाँ आएका दिदीका अगाडि बस, लालजनाले भनिन्। ऊ सरासर दिदीको छेउमा आए, आफूले हातमा बोकेको सेतो प्लास्टिकको थैलो आमालाई दिए। कसको लिटो ल्याएको, लालजनाले सोधिन्। देउसी स्कुलमा विद्यार्थीले खाएको खाजालाई लिटो भन्ने गरिन्छ, मनदाईको, छोरीले भनियो। लालजनाले सिँढीबाट झरेर आँगनतिर आउँदै गरेको केटातिर हेरिन्। त्यो लालजनाको माइलो छोरा मन रहेछ। ऊ दिउँसो स्कुलमा खाजा बनाउने मानिसलाई काम सघाइरहेको त्यही केटो रहेछ। उसलाई हामीले 5 वर्ष पहिले पनि भेटेका थियौँ, तर अघि चिने नछौँ। ऊ अलिक बढेछ, तर यतिले गर्दा मात्र हामीले उसलाई नचिनेका होइनौँ। यसको अर्को कारण उसको जुल्फी थियो, जसलाई उसले बीचको सिउँदोबाट दुवैतिर लर्काएको थियो। बाजुराभरिमा यस्तो जुल्फे केटो हामीले देखेका थिएनौँ। उसको जुल्फी देख्दा हामीले उसलाई सुकुलगुण्डा ठानेका थियौँ, तर अहिले उसको उद्यम देखेर उसलाई सलाम गर्न मन लाग्यो। ऊ दिउँसो खाजा पकाउने मानिसलाई सघाउँदो रहेछ, बदलामा विद्यार्थीले खाएर उब्रेको अलिकति खाजा घर ल्याउन पाउँदो रहेछ। कति धेरै ल्याइछ, भरे अरू थोक पकाउनै नपर्ने भयो, लालजनाले भने। तर उनले यो लिटो बेलुकाको लागि राख्ने विचार गरिनन्। हाम्रो काम हेर्न भेला भएका छिमेकीतिर फर्केर उनले भनिन्, तातै छ, आऊ खाऊ। एउटा बालक आयो, ज्याकेटको फेरमा लिटो थाप्यो गयो। अर्की केटी आई, मजेत्रो थापी। अर्की जवान महिला आइन्, अञ्जुलीमा लिटो थापेर गइन्। लिटो बाँडिसकेपछि लालजनालाई मैले उनकी कान्छी छोरीबारे सोधेँ। कतिमा पढ्छ यो? 1मा। नाम के हो? कल्पना भन्छौँ, काली हो। सविता होइन? एकजना छिमेकीले सच्याउन खोजिन्। सविता त उसको जेठो दाई प्रेमले मात्रै भन्छ, लालजनाले स्पष्टीकरण दिइन्। स्कुलमा के नाम लेखाएको छ? के लेखाएको छ? रमिता। उनले मेरो प्रश्न आफ्नो जेठी छोरीतिर सारिन् अनि आफै जवाब दिइन्, कल्पना। कल्पना होइन, काली, छेउमा बसेकी मारी छोरी प्रमिलाले भने। कल्पना, आमा चाहिँले भनिन्, स्कुलमा हाजिर गर्दा के भन्छन्? मैले नाम पत्ता लगाउने अन्तिम प्रश्न कान्छी छोरीलाई नै सोधेँ। काली, उसले भने। काली हो आमा। आफ्नो छोरीको नाम थाहा पाएर छक्क परिन्। उत्तर दिन यति जटिल छ भन्ने पहिले थाहा पाएको भए म यो कुरा सोध्दै सोद्दिन थिएँ। नामपछि पैसाको कुरा निस्क्यो। फिस तिर दाइले? लालजनाले घरको बरन्डामा उभिएकी जेठी छोरी रमितालाई सोधिन्। रमिताले टाउको दायाँ बायाँ हल्लाए। कहाँबाट दियोस् त? कहीँ ऋण मागौँला र भाइ बहिनीको फिस तिरौँला भन्थ्यो, पाएन होला। स्कुलमा मासिक फी त तिर्नु पर्दैन, तर परीक्षा शुल्क पनि लिने गरिन्छ। वार्षिक परीक्षा आउनै लागेको थियो, स्कुलले फी नतिर्नेलाई वार्षिक परीक्षामा बस्न नदिने भनेको रहेछ। भोलिपल्ट पनि हामी स्कुल लाग्ने बेला अङ्गौपानीको स्कुलमा पुग्यौँ। फाटोफुटो विद्यार्थी आउन थाले, तर लोसार परेकाले त्यस दिन स्कुल लागेन। त्यसैले लालजनाको पुरै परिवारलाई घरमै भेट्ने भयो। हामी पुगेको केही बेरमा लालजनाका जेठो छोरा प्रेम घर आइपुगे। उनले 1 वर्ष पहिले नै स्कुल पढ्न छाडेछन्। 5 भाइ बहिनीलाई पढाउनुपर्छ, त्यसैले काम गर्नु पर्यो, ढुङ्गा बोक्नु पर्यो, पैसा जहाँ पाइन्छ त्यहीँ जानु पर्यो। त्यसै गरिकन कापी किताब जुटाएर भाइ बहिनीलाई पढाउने गरेको छु, प्रेमले भने। केही दिनदेखि उनी फी तिर्न पैसा खोज्न भौतारिरहेका थिए। आफ्ना मान्छेसँग पैसा भए कसैले दिन्थे, अरूले त के दिन्थे? कोही खुद्रा छैन भन्छन्, कोही यिनले तिर्न सक्दैनन् भनेर दिँदैनन्। प्रेमले कलिलैमा यस्तो तितो अनुभव गरिसकेका थिए। प्रेमले आफूलाई चाहिएको पैसाको हिसाब किताब सुनाए। 3 जना 2मा पढ्दैछन्, 1 जना 3मा पढ्छ, 1 जना 1मा पढ्छ। 2 पढ्नेको 25 का दरी लिन्छन्, 3 जनाको 75 भयो। 3मा पढ्नेको 35 लिन्छन्, 1 क्लासको 15 लिन्छन् कि कति, जम्बा 125-130 रुपियाँ चाहिएको होला। प्रेमसँगै पढेका साथी अहिले 10 कक्षामा पढ्दै थिए। बाबुआमासँग फी माग्दै थिए, तर उनलाई चाहिँ 130 रुपियाँ कसरी जुटाउने भन्ने पिर परेको थियो। हामी गाईवस्तु बाँधेको र तिनको गोबर अनि सुक्खा सोत्तर भएको लालजनाको घरको आँगनमा बसेका थियौँ। हामी र हाम्रो काम हेर्न धेरै मानिस जम्मा भएका थिए। लालजनालाई सरकारले दिन्छु भनेको राहत कहिले देला भन्ने खुल्दोली थियो। राहत कहिले पाइन्छ भन्ने तपाईँहरूलाई थाहा छैन? उनले हामीलाई सोधिन्। हामीलाई थाहा हुँदैन, हामी त लेख्ने प्रचार प्रसार गर्ने मात्र हौँ। सरकारले लाज मान्यो भने दिएला, प्रकाशले जवाफ दिए। सरकारले त कहिले लाज मान्दैन, उनीहरूलाई के मतलब? लालजनाले सरकारबारे सठिक टिप्पणी गरिन्। कराउनेले पाए होलान्, यहाँ माओवादी पक्षमा मरेकाले पाए, आर्मीका पक्षमा मरेकाले पनि पाए होलान्। लालजनाका लोग्ने नरबहादुरी दुवै पक्षका थिएनन्, त्यसैले उनका परिवारले राहत पाएका थिएनन्। अर्को दिन बिहान 10 बज्दा नबज्दै झन्डै 90% विद्यार्थी स्कुल आइपुगे। शिक्षक पुष्कर नेपालीले उनीहरूलाई लाम लगाए, शारीरिक व्यायाम गराए। 2-3 जना विद्यार्थीलाई लामको अगाडि गएर आफ्ना कुरा भन्न लगाए। 1 जनाले गीत गाए, अर्कोजनाले आफू भविष्यमा के हुन्छु भन्ने विषयमा बोले। 10:15 बजेसम्म स्कुलमा पुष्कर 1जना मात्र शिक्षक थिए, सधैँ यस्तै हो। अरू सर्मिस बिस्तारै आउनुहुन्छ, उनले भने। धन्न उनी स्थायी भएका रहेनछन्। जिल्ला शिक्षा कार्यालयबाट तलब पाउँदा रहेनछन् र यो स्कुल खोल्यो। तलबको ठेगान भएको भए, स्थायी भएको भए उनी पनि अरू चारजना शिक्षक जस्तै गरी बेलामा स्कुल आउँदैनथे होला। यो रोग यस स्कुलको मात्रै होइन, हामी बास बसेको गाउँ पिर्याकोटदेखि यो स्कुलसम्म आइपुग्दाका आज बिहानका दुई तीन घन्टा बीच हामीले यहाँका स्कुलमा लागेको रोगबारे अलिअलि थाहा पाएका थियौँ। चैत भए पनि बिहान सबेरै हुनाले जाडो निकै थियो। एकजना अधिवैंशी मानिस एउटा चिया पसलमा बसे। उनले बाटैदेखि आफ्ना दुईटा हत्केला अँगेना छेउ बसेर आगो ताप्दा जस्तै गरी ठाडो पारेका थिए। भित्र पसेर साउनीले धकेल्दै उनी आगो छेउ पुगे। तेरो इज्जत छैन भन्दैमा मेरो पनि इज्जत छैन भन्ठानेको छस् तैँले? साउनीले गाली गरिन् र डडेल्नोमा तीन चार मुड्की हिर्काएर त्यस मानिसलाई होटलबाट बाहिर तपाइन्। डाक्टर साहब, मेरो हड्डीको गति के भयो होला? यसपटक होटलको बलेसीबाट मुन्टो मात्र भित्र उलेर उनले बेन्चमा बसेर चिया खाँदै गरेका सिनियर हेल्थ असिस्टेन्टलाई सोधे। यिनीहरूले आफ्नै अगाडि जे गरे पनि नदेखे चाहिँ गर्नुपर्छ, जडियाबाट आजित भएका हेल्थ असिस्टेन्टले हामीसँग गुनासो गरे। साउनीले गाली थपेपछि ती मान्छे त्यहाँबाट धर्मर आउँदै हिँडे। उनी नजिकैको प्राथमिक स्कुलका शिक्षक रहेछन्। अबको तीन घन्टामा उनले 200 मिटर टाढाको प्राथमिक स्कुलमा पुगेर केटाकेटीलाई बोली देश हाँक्ने कायदा सिकाउनु पर्थ्यो। उनी त्यो दिन पनि स्कुल जान सकेनन्। उनलाई छाडेर हामी उकालो लाग्यौँ। अलि मासतिर आइपुग्दा एकजना मानिस माथिबाट तल झर्दै थिए। सरहरूसँग एउटा कुरा गर्नुपर्नेछ। बाजुरामा 51 सालमा पढाउन थालेको मलाई बढुवा नगरेर पछि पढाउन थालेका शिक्षकलाई बढुवा गरिएको छ, उनले गुनासो गरे। त्यसपछि उनले आफ्नो परिचय दिए। म अङ्गौपानीको स्कुलको हेड सर हुँ। हामी 3 दिनदेखि अङ्गौपानीको स्कुलमै थियौँ। स्कुलको रजिस्टरका अनुसार यी हेड सर स्कुलमा हाजिर थिए, तर हाम्रो देखभेट भने आजै मात्र भयो। हामी उनको स्कुलतिर लाग्यौँ। उनी लागे ओह्रालो। 5 वर्ष अघि स्कुलमा आउँदा पनि स्थायी शिक्षक कोही पनि थिएनन्। हेड सर नेपालगञ्जमा घर हाल्न जानुभएको छ, गाउँलेले भनेका थिए। हेडसर नआइकन विद्यार्थीलाई कक्षामा जान नदिनु भनेको रहेछ। विद्यार्थीहरू स्कुलको आँगनमै लामै बसे। एकछिनमा एकजना शिक्षक आइपुगिन्। 5 वर्ष अघि उनलाई हामीले कोल्टी छेउको स्कुलमा भेटेका थियौँ। त्यति बेला माओवादीले गाउँमा बस्न नदिएपछि उनी कोल्टीको स्कुलमा सरुवा भएकी थिइन्। युद्ध सकिएपछि अरे उनलाई आफ्नै घर छेउको आफ्नै दरबन्दी भएको स्कुलमा जागिर खाने अवसर मिलेको छ। ढिलो आउँदा पनि उनी सुविधा मिलेको रहेछ। हेडसरलाई पर्खन्जेल विद्यार्थीले लाइन नबिगारुन् भनेर खबरदारी गर्नु थियो। यसका लागि आज पुणेका दाजु मनलाई खटाइएको रहेछ। ऊ दुवै आँखा छोप्ने लामो जुल्पी लिएर लामको पुच्छारसम्म पुगेर फर्केर अगाडि आयो। एघार बजीतिर हेडसर आइपुगे। विद्यार्थीको लामको अगाडि गए र एउटा आदेश दिए। फिस उठाएर हामीले तत्काल उत्तर पुस्तिका र प्रश्नपत्र तयार गर्नुपर्ने भएको हुँदा आफ्नो क्लासको सरलाई फिस छिट्टै बुझाउनु, आफ्ना भाइ बहिनी सबैलाई दिनैपछि स्कुल आउन भन्नु, कसैलाई पनि गएल नहुन भन्नु। त्यसपछि सबै विद्यार्थी आफ्नो कक्षाको ठाउँमा गए। पुने भने त्यहाँ थिएन। मैले आज बिहानको लालजनाको घरको दृश्य सम्झेँ। सबैले झोला हालेको सिमीका दानासँग कोदाको रोटी खाइसकेका थिए। काली, रमिता र मन स्कुल जान बरन्डामा निस्के। प्रमिला अघि नै स्कुल गइसकेकी थिए। पुने पनि त गयो नि, कहाँ गयो जान्न भन्छ? लालजनाले भनिन्। पुने तेस्रो तलाको बरन्डामा बसेर तल हेर्दै थियो। त जाँदैनस्? लालजनाले पुनेलाई सोधिन्। प्यान्ट छैन, पुनेले जवाफ दियो। जाहै जा, नपढे पनि हाजिरीलाई हालिहालेर आइज, जा जा, लालजनाले दोहोऱ्याइन्। प्यान्ट हुनु पर्दैन? पुनेले आमालाई सोध्यो। स्कुल जानको लागि प्यान्ट त हुनै पर्थ्यो, नत्र के लगाएर जाने? प्यान्ट छैन, डट पेन छैन, कपी छैन, पुनेले एकै सासमा भन्यो। लालजना चुप लागिन्। मन, रमिता र काली स्कुल गए। आफ्ना दिदी र दाजुभन्दा एक कक्षा माथि पढ्ने पुने स्कुल गएन, किनकि उसँग प्यान्ट थिएन, डट पेन थिएन, कपी थिएन र थिएन फी तिर्ने पैसा। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन मान्ठा डराएको जुगको 13 श्रृङ्खलाको वाचन हो। हामीले आजको यो कार्यक्रम 291 पृष्ठमा ल्याएर वाचनलाई रोकेका छौँ। श्रुति सम्वेकमा अर्को साता फेरि यसको बाँकी अंश 292 वाचन हुन्छ। मोहन मैनालीको नियात्रा मान्ठा डराएको जुगको वाचन तपाईँलाई श्रुति सम्वेकमा कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया लेख्नुहोला। हाम्रो ठेगाना shrutii श्रुति एट यूएनएन डट कम डट एनपी हौस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ नमस्कार शुभरात्री